नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी विशेष गरी पेट र पेटमा पनि ग्यास्ट्रिकको विषयलाई आज हामी उठाउन खोजिरहेका छौँ। धेरै नेपालीहरू मलाई ग्यास्ट्रिक भयो, पेटको समस्या भयो भन्ने गर्नुहुन्छ। तिनै समस्याहरूलाई मध्यनजर राखेर आज हामी छलफलमा जुट्न खोजिरहेका छौँ। आज पेट सम्बन्धी समस्या एवं रोगका बारेमा जानकारी दिनका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ फिजिसियन, पेट रोग विशेषज्ञ र ग्यास्ट्रोलोजिस्ट भनेर हामी चिन्ने गर्छौँ, प्राध्यापक डाक्टर विधान निधि पौडेल। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
नमस्कार।
पेट यो हाम्रो भण्डार, यसमा चाहिँ के कस्ता समस्या देखिने गर्छन् डाक्टर साहब?
यो पेट एउटा यस्तो महत्त्वपूर्ण हाम्रो अङ्ग हो जसमा चाहिँ नि अब हामीले खाएको नि बच्चादेखिबाटै सुरु भनौँ न, हामीलाई चाहिँ सबै इनर्जी दिने, हामीलाई चाहिँ नि फ्रेस राख्ने पनि भनौँ, हामीलाई चाहिँ तन्दुरुस्त राख्ने महत्त्वपूर्ण अङ्गको रूपमा पर्छ पेटको थैलो भनौँ यसलाई। हामीले खाएको खाना चाहिँ नि 2-5 घन्टासम्म त्यहाँ रहन्छ नर्मल्ली। 5 घन्टापछि चाहिँ पचाउने काम गर्छ, त्यहाँ चाहिँ इन्जाइमहरू हुन्छन्, हाइड्रोक्लोरिक एसिड हुन्छ, होइन पेप्सिन जस्तो इन्जाइमहरू हुन्छन् र अरू विभिन्न किसिमका इन्जाइमहरू बनाएर त्यसले चाहिँ त्यहाँ चाहिँ मसिनो बनाउँछ, खानेकुराहरूलाई पिन्छ, पाचन हुन सजिलो हुने गरी त्यसले चाहिँ सानो आन्द्रामा पठाउँछ अनि त्यसको चाहिँ पूर्ण पाचन चाहिँ सानो आन्द्रामा हुन्छ, होइन। र यो पेट एउटा अद्भुत अर्गान हो र यसमा देखिने समस्याहरू पनि त्यस्तै किसिमको हुन्छ र हजुरले भनेअनुसार यसमा सबभन्दा कमन मान्छेहरूले के लिएर आउँछ भने मलाई अपच भयो भनेर भन्छ। पहिला आउँदा बित्तिकै के भन्छ भने मलाई चाहिँ खाना बित्तिकै चाहिँ पेट डुम्ब भएर आउँछ, पेट कराउँछ, होइन डकार आउँछ, खाना अपच हुन्छ। त्यसपछि चाहिँ नि मलाई चाहिँ नि एकदम पेट कराएर चाहिँ मलाई विभिन्न किसिमको समस्याहरू आउँछ, खाना अरुचि हुन्छ भनेर भन्नुहुन्छ, होइन। यसले चाहिँ के हुन्छ भन्दाखेरि एउटा त पेटलाई चाहिँ सिधै चाहिँ सम्पर्क देखाउँछ, अरू अर्गानहरूले पनि यस्ता किसिमका सिम्टमहरू हुन्छ, जस्तै कि अब ग्यास्ट्राइटिस हुँदा पनि त्यस्तै हुने, ग्यास्ट्रिक क्यान्सर हुँदाखेरि पनि त्यस्तै किसिमको हुन्छ, आमाशयको क्यान्सर हुँदाखेरि पनि त्यस्तै चाहिँ इसोफेगसबाट हाम्रो खाना नली छ नि, खाना नलीबाट जाने खाना नलीमा पनि कहिलेकाहीँ चाहिँ मोटिलिटी डिसअर्डर भनेर भन्छौँ, त्यहाँ पनि खाना राम्रोसँग नपचेर खाना निल्न गाह्रो भएर चाहिँ त्यहाँ खाना उल्टी भएर आउने, होइन वाकको लागि त्यस्तो किसिमको हुन्छ, होइन। र त्यसको क्यान्सर हुँदा पनि यस्तो किसिमको सिम्टमहरू आउन सक्छ। यसो नजिकै रहेको चाहिँ प्यानक्रियाज भन्ने एउटा ग्ल्यान्ड छ, प्यानक्रियाजको क्यान्सर भयो, क्रोनिक प्यानक्रियाटाइटिस भयो भने पनि त्यस्तो किसिमको अपचहरू हुन्छ र त्यस्तै गलब्लाडरको डिजिजहरूले हुन्छ, होइन। हामीलाई हेपाटाइटिस भयो, होइन, कलेजोको रोग भयो, कलेजोको क्यान्सरहरू भयो भने पनि त्यस्तो हुन्छ र इभन रिनल फेलर भन्छ हामी, किडनी फेल भयो भने पनि यस्ता किसिमको अपचका सिम्टमहरू आउँछ। त्यसमा हामीले ध्यान दिनुपर्छ पेट मात्रै त्यहाँ चाहिँ सबै चिज, तर पेटबाट चाहिँ सबै कुराहरू चाहिँ सम्पर्क छ। त्यस्तै चाहिँ अरू हामीले चाहिँ खाएका खानेकुराहरूबाट र हामीले खाएका औषधिबाट पनि यस्ता किसिमका समस्याहरू आउन सक्छन्। त्यस भएर हामीले चाहिँ यसलाई चाहिँ एकदम विस्तृत रूपमा चाहिँ नि बुझ्नुपर्ने हुन्छ।
हामी सर्वसाधारण नागरिकले बुझ्दा के बुझ्नु पऱ्यो भने पेटको कारणले देखिने समस्याहरू, जस्तो यहाँले भन्नुभयो नि लिभरमा समस्या हुँदा पनि आउन सक्छ, होइन, किडनीमा समस्या हुँदा पनि आउन सक्छ, शरीरका अन्य अङ्गमा समस्या हुँदा पनि यी खाना अपच हुने, पेट ढुस्छ हुने, यस्ता समस्याहरू आउन सक्छन्।
विस्तृत रूपमा त्यसलाई जाँचेपछि, इन्भेस्टिगेसन गरेपछि मात्रै चाहिँ यो यही अङ्गको रोग हो भन्ने कुरा भन्नुहोस्।
पेटमै यस्ता समस्याहरू आउनुको कारण चाहिँ के हो नि?
पेटमै आउने किन भन्दा यो त खानासँग सम्बन्ध छ, डाइरेक्ट हामी खाना खान्छौँ, खाना खाएपछि नि आखिर देख्दाखेरि कमन चाहिँ हामीले ग्यास्ट्राइटिस भनेर भन्छौँ नि, ग्यास्ट्राइटिसको रूपमा चाहिँ आउन सक्छ।
हजुर,
पहिला चाहिँ हामी चाहिँ ग्यास्ट्राइटिस नै हो कि भनेर चाहिँ हामी चाहिँ इन्भेस्टिगेट गर्छौँ, होइन। गर्दाखेरि चाहिँ अब हामी विभिन्न किसिमका इन्भेस्टिगेसनहरू गर्छौँ, पहिले सुरुमै हामी कुन किसिमको सिम्टम छ, कहाँ के हुन्छ, होइन, अथवा चाहिँ हामी जेनरल चेकअप पनि गर्छौँ मान्छेको, होइन, कहिले काहीँ जन्डिस देखिएला, जन्डिस रहेछ भनेदेखि हामी चाहिँ लिभरतिर सम्पर्क छ भन्ने कुरा चाहिँ हामी बुझ्छौँ, होइन। अब बढी बान्ता हुन्छ, होइन, मान्छे दुब्लाउँदै गएको छ, बढी छ भने हामी पेनक्रियाजको केही हो कि भन्नेतिर जान्छौँ र साधारण किसिमले ग्यास्ट्राइटिस हुन्छ, अमिलो पानी आउँछ, डगार आउँछ, धेरै लामो समय छैन र त्यस्तो किसिमको छ भने हामी ग्यास्ट्राइटिस हो कि भनेर त्यहाँतिर जान्छौँ, होइन। हामी चाहिँ बिस्तारै चाहिँ त्यसलाई चाहिँ हामी सेपरेट गर्दै जान्छौँ।
अब यो ग्यास्ट्रिक भयो भन्छौँ, वास्तवमा यो ग्यास्ट्रिक भनेको चाहिँ के हो डाक्टर?
यो ग्यास्ट्रिक भनेको चाहिँ के भन्दाखेरि हाम्रो जुन आमाशय छ नि, जुन मैले भने खाना रहने थैलो, त्यसको चाहिँ भित्री भाग चाहिँ सुनिनुलाई हामी चाहिँ ग्यास्ट्राइटिस भन्छौँ, नेपाली भाषामा ग्यास्ट्रिक भयो र हाम्रो मेडिसिनको भाषामा चाहिँ ग्यास्ट्राइटिस भन्छौँ। त्यो भित्रपट्टि पातलो झिल्ली हुन्छ, त्यसलाई चाहिँ सुनियो भनेदेखि त्यसलाई हामीले ग्यास्ट्राइटिस भन्छौँ, है। यो विभिन्न कारणबाट सुनिन सक्छ।
जस्तो सुनिने कारणहरू
के छ भन्दाखेरि, एउटा त हामी ग्यास्ट्राइटिस दुई किसिमको हुन्छ हेर्नुहोस्, एउटा एक्युट ग्यास्ट्राइटिस भन्छौँ हामी, एउटा क्रोनिक ग्यास्ट्राइटिस भन्छ, मानो ग्यास्ट्रिक छ भनेर भन्छौँ नि। एक्युट ग्यास्ट्राइटिस हुँदाखेरि के हुन्छ भन्दाखेरि चाहिँ नि आज एकदम हेल्दी छु म, ठिक छु, भोलि बिहान उठ्दाखेरि चाहिँ मलाई चाहिँ पुरै चाहिँ पेट दुखेर बान्ता हुने, होइन, उस्तै पर्ने, कहिले कहिले रगत पनि वाक्ने, होइन, एकदम चाहिँ छ मुर्छा पर्नेहरू चाहिँ पेट दुख्ने त्यस्तो किसिमको हुनसक्छ, होइन, के गर्दाखेरि भयो त भन्ने कुरा हुन्छ। त्यसो भएर यो एक्युट ग्यास्ट्राइटिस चाहिँ प्रायः गरी हाम्रो स्ट्रेसले हुन्छ, एउटा फिजिकल स्ट्रेस पनि भयो, अर्को मेन्टल स्ट्रेसहरू नि हुन्छ होइन, जस्तै कि अब ट्रमा भयो, हामी लड्यौँ कहीँ चाहिँ चोटपटक लाग्यो भने पनि हामीलाई चाहिँ ग्यास्ट्राइटिस हुनसक्छ है, हामीलाई पोल्यो जलन भयो भने पनि भित्रतिर चाहिँ अल्सरै हुन्छ हेर्नुहोस्, हामीले चाहिँ त्यसलाई चाहिँ कर्लिङ अल्सर भनेर भन्छौँ, अल्सरै बनाइदिन्छ, कुसिङ्स हाम्रो चाहिँ दिमागमा चाहिँ नि क्यान्सर भयो, ब्रेनमा क्यान्सर छ भने त्यसले चाहिँ कुसिङ्स अल्सर भनेर बनाइदिन्छ होइन, त्यस्तै चाहिँ हामीले चाहिँ एनएसएआइडिज भनेर भन्छौँ नि, हामीले औषधीहरू खान्छौँ नि किनेर सबभन्दा बढी चाहिँ पेन किलरहरू खान्छ, त्यो पेन किलरले हुने ग्यास्ट्राइटिस हुन्छ, हिजो चाहिँ मैले पेन किलर खाएँ, जस्तै ब्रुफेन खाएँ, आइब्रुफेन अथवा चाहिँ डाइक्लोफेना खाएँ होला, नापोक्सिन खाएँ होला, कुनै खाएँ, हिजो खाएर सुतेँ, भोलिपल्ट मलाई उठ्दा खाएँ, राति चाहिँ बेसी पेट दुखेको छैन, उस्तै गऱ्यो भने ब्लिडिङ पनि बनाइदिन सक्छ।
हजुर,
यस्तो किसिमको छ भने यसलाई हामी एक्युट ग्यास्ट्राइटिस भन्छौँ है, यो चाहिँ नि के हुन्छ भन्दाखेरि अब त्यो औषधिहरू हामीले छुट्याइदियौँ भनेदेखि हामीलाई चाहिँ तुरन्तै ऊ गर्नु पनि सजिलो हुन्छ, डायग्नोसिस गर्नु सजिलो हुन्छ। जस्तै विद्यार्थी छन् एकदम पढाइको स्ट्रेस छ, एकदम उहाँलाई चाहिँ स्ट्रेस छ, सुत्न नि पाएको छैनन्, राम्रोसँग खान नि पाएको छैनन्, राति अनिदो बसेका छन्, स्ट्रेस छ, त्यसले पनि ग्यास्ट्राइटिस बनाउँछ क्या। यस्तो किसिमको ग्यास्ट्राइटिसलाई हामी चाहिँ एक्युट ग्यास्ट्राइटिस भन्छौँ। अर्को जुन चाहिँ खतरनाक किसिमको ग्यास्ट्राइटिस हुन्छ त्यो चाहिँ क्रोनिक ग्यास्ट्राइटिस हुन्छ, जुन हामी बोलिरहेको छौँ नि, मलाई ग्यास्ट्राइटिस छ भन्ने सधैँ चाहिँ ढ्याउ गर्ने हिँड्ने होइन, खाना अपच भयो भन्ने, पेट दुख्यो भन्ने, डुम्म भयो भन्ने, अरुचि भयो होइन, दुम्लाउँदै गयो भन्ने छन् नि, त्यो चाहिँ क्रोनिक ग्यास्ट्राइटिस हो।
एक्युट भयो भने हामी कसरी बच्ने, क्रोनिक भयो भने कसरी बच्ने?
एक्युट भयो भनेदेखि त हामी चाहिँ अब आफ्नो दिनचर्यालाई चाहिँ राम्रो म्यानेज गर्नु पऱ्यो, हाम्रो लाइफस्टाइलले म्यानेज गर्यो होइन, जथाभावी चाहिँ औषधि नखाने, जस्तै एनएसआइटिसहरू हुन्छ नि, हाम्रो जहाँ पनि किनेर खान पाउँछौँ होइन, एन्टी पनि खानु पाउँछ, एन्टिबायोटिक पनि ग्यास्ट्राइटिस बनाउँछ, यी चिजहरू चाहिँ खाँदाखेरि हामीले चिकित्सकको परामर्श लिएर खानु पऱ्यो, अल्कोहलले हुन्छ हेर्नुहोस्, अल्कोहलले हुन्छ, स्मोकिङले हुन्छ, यस्ता चिजहरू आफ्नो खराब बानीहरू चाहिँ हटाउनु पऱ्यो होइन, अब स्ट्रेसले हुने कुराहरू चाहिँ स्ट्रेस म्यानेजमेन्ट गर्नु, स्ट्रेस म्यानेजमेन्ट गऱ्यौँ भनेदेखि र अब हामीले चाहिँ ट्रमा सर्मा हुँदाखेरि अब अरू त्यतिखेर पनि ग्यास्ट्राइटिस हुन्छ, त्यसलाई पनि अलिकति कम गऱ्यो भनेदेखि हामी चाहिँ एक्युट ग्यास्ट्राइटिसबाट बच्न सक्छौँ। अब क्रोनिक ग्यास्ट्राइटिस भनेको चाहिँ फेरि यो क्रोनिक ग्यास्ट्राइटिस भनेको त लामो समयसम्म हुने, यो दुई किसिमको हुन्छ, एउटा अटोइम्युन भन्ने हुन्छ, अटोइम्युन भनेको कस्तो भन्दाखेरि हाम्रो शरीरभित्र आफैले चाहिँ एन्टिबडी बनाएर त्यहीँभित्रका जुन पेटका सेलहरू छन् नि, त्यहाँ प्यारिटल सेलहरू भन्ने छन्, हो त्यो सेलले जसले चाहिँ हाइड्रोक्लोरिक एसिड बनाउँछ नि त्यसलाई चाहिँ डिस्ट्रोय गरिदिन्छ हेर्नुहोस्, अनि त्यसलाई चाहिँ एट्रोफिक ग्यास्ट्राइटिस भनेर भन्छौँ होइन, त्यो डिस्ट्रोय गर्दैछ के हुन्छ भन्दाखेरि त्यसले चाहिँ आफ्नो शरीरको सेललाई आफैले चाहिँ मारिदियो, त्यसले गर्दाखेरि चाहिँ हाइड्रोक्लोरिक एसिडको सेक्रिएसन कम हुन्छ, एट्रोफिक ग्यास्ट्राइटिस भयो, आक्लोराइडिया भनेर भन्छौँ, अनि त्यसमा चाहिँ फेरि चाहिँ एउटा पर्निसियस फ्याक्टर भन्ने हुन्छ, जसलाई भिटामिन बी12 बनाउनलाई एब्जर्सन गर्नलाई चाहिने फ्याक्टर बन्छ, त्यहाँ बनाउँछ त्यसले, त्यो पनि बन्दैन, अनि एनेमिया हुन्छ हेर्नुहोस्, रक्त अल्पता हुन्छ, पछि गएर चाहिँ यो एट्रोफिक ग्यास्ट्राइटिस चाहिँ क्यान्सरमा पनि परिणत हुन्छ, यो एउटा अटोइम्युन टाइपको भयो। अर्को चाहिँ बी भनेको चाहिँ ए र बी भन्छौँ हामी, बी चाहिँ ब्याक्टेरियल जस जुन चाहिँ हाम्रो 90% बढी हुन्छ, यो चाहिँ हेलिकोब्याक्टर पाइलोरी भन्ने एउटा कीटाणु हुन्छ, ब्याक्टेरिया हुन्छ, त्यसले गर्दाखेरि इन्फेक्सन भएर हुने ग्यास्ट्राइटिस चाहिँ त्यो सबभन्दा बढी हुन्छ, त्यो चाहिँ इन्फेक्सनबाट हुने भयो, त्यो ब्याक्टेरियाले चाहिँ पेटमा गए बसेपछि त्यसले चाहिँ एसिड सेक्रेसन बढी बनाउँछ, यही एसिड सेक्रेसन बढी भएपछि हाइड्रोक्लोरिक एसिड सेक्रेसन भएपछि त्यो एसिडले चाहिँ आफ्नो खाना पचाउने काम उसको खाना नपचाएर आफ्नै अङ्गलाई पचाउन थाल्छ, बढी भएपछि नि ब्यालेन्स हुन्छ हेर्नुहोस्, एउटा हाम्रो चाहिँ डिफेन्सिभ मेकानिजम छ होइन, एउटा चाहिँ एट्याक गर्ने मेकानिजम हो, प्रायः गरी हामीमा चाहिँ त्यो ब्यालेन्स मिलिराखेको हुन्छ,
यो ब्यालेन्समा ल्याउने हामीले के उपाय हुन्छ र
ब्यालेन्समा के छ भन्दाखेरि यता सुन्नु है त, मैले सानो कुराहरू भने ब्यालेन्समा यी जुन चाहिँ रिस्क फ्याक्टर छन् नि, रिस्क फ्याक्टरमा हाइड्रोक्लोरिक एसिड पऱ्यो, पेप्सिन पऱ्यो त खाना पचाउने होइन, अर्को चाहिँ एस पाइलोरी भन्ने ब्याक्टेरिया पऱ्यो, मेन चाहिँ यो क्रोनिक ग्यास्ट्राइटिसमा, अनि यतापट्टि हाम्रो चाहिँ प्रोटेक्टिभ मेकानिजममा के छ भन्दाखेरि हामीसँग चाहिँ त्यहीँभित्र आफै नै म्युकस हुने लेयर भन्छ, म्युकस एकदम चाहिँ अल्कालाइन म्युकस हुन्छ, त्यो म्युकस लेयरले त्यसले चाहिँ त्यो एसिडलाई चाहिँ बचाउँछ, त्यसको तल चाहिँ नि अनि बायोकार्बोनेट भन्ने भन्छ, बायोकार्बोनेटले एसिडलाई न्युट्रलाइज गर्छ, अनि त्यसपछि अर्को चाहिँ प्रोस्टाग्ल्यान्डिन भन्ने त्यहाँ पनि हुन्छ, त्यो सब्सटेन्स हुन्छ, त्यसले गर्दाखेरि त्यसले चाहिँ सर्कुलेसन बढाएर चाहिँ त्यो म्युकस मेम्ब्रेनलाई चाहिँ एकदम तगडा बनाएर राख्छ र त्यो एसिडले चाहिँ एट्याक गर्न पाउँदैन, जब यी दुईवटाको ब्यालेन्स बिग्रिन्छ नि, बिग्रिँदाखेरि हामीलाई एट्याक गर्ने फ्याक्टरहरू छन् नि ती बढी भयो र हाम्रो प्रोटेक्टिभ मेकानिजम चाहिँ कम भयो, जस्तै म्युकसहरू कम बन्यो होइन, प्रोस्टाग्ल्यान्डिन छैन, बायोकार्बोनेट छैन भने यसले चाहिँ नर्मल एसिड भयो भने यतातिर एट्याक गरिदिन्छ होइन, यो चाहिँ राम्रोसँग प्रोटेक्सन भइराखेको छ भनेदेखि त्यो ब्याक्टेरियाले पनि एट्याक गर्दैन होइन, अनि त्यो दुइटा चाहिँ सँगसँगै गइराखेको हुन्छ, प्यारलली गइराखेको हुन्छ, जब चाहिँ डिसब्यालेन्स हुन्छ नि त्यसपछि अनि बल्ल चाहिँ त्यो एसिडले मात्रै हामीलाई एट्याक गर्यो भनेर भन्छौँ नि, एसिडले मात्रै एट्याक गर्ने होइन, हाम्रो चाहिँ प्रोटेक्टिभ मेकानिजम चाहिँ कमजोर भएर हो होइन, जब एसिड बढी हुन्छ प्रोटेक्टिभ मेकानिजम कमजोर हुन्छ, पेप्सिनहरू बढी हुन्छ, हाइड्रोक्लो के अरे त्यो एच पाइलोरीले एट्याक गर्न थाल्छ, त्यसपछि हाम्रो चाहिँ त्यो ग्यास्ट्राइटिस हुन्छ र अल्सरहरू हुन्छ होइन, र एच पाइलोरीले फेरि आफै के गर्छ भन्दाखेरि त्यो हाम्रो त्यही जुन म्युकस लेयर छ नि त्यसको तलपट्टि बसिराखेको हुन्छ, तल्लो सतहमा त्यसले एसिड बनाइदिन्छ कि बढी सेक्रेसन गर्दा, एसिड सेक्रेसन गरिदिन्छ, एसिड सेक्रेसन बढी भएपछि एसिडको मात्रा बढी हुन्छ अनि त्यसपछि डिसब्यालेन्स भएर जान अनि ग्यास्ट्राइटिस हुन्छ।
हाम्रो शरीरले केही लक्षणहरू देखाउँछ होला,
त्यो हुँदाखेरि देखाउने लक्षणहरू त्यही हो, अब हाम्रो चाहिँ पेट पोल्ने है, माथिल्लो पेट पोल्यो होइन, मलाई चाहिँ ढ्याउ भयो, खाना अरुचि भयो होइन, डकार आउँछ होइन, पेट खाएपछि डुम्म हुन्छ, भन्ने किसिमका नि विभिन्न किसिमका सिम्टमहरू चाहिँ देखिन्छ होइन
हजुर
साधारणतया त्यही भन्दै भन्दै जाँदा मलाई त यो एक महिना भयो दुई महिना भयो मलाई वर्षौँदेखि यस्तो भइरहेको छ भन्ने किसिमको नि त्यस्तो किसिम सिम्टमहरू लिए हाम्रो हजुर देखा भयो
फेरि हाम्रोमा कस्तो छ भने यस्तो समस्या भयो भने बजारमा फुरुक्क जाने जस्तो अहिले मलाई पेट बोल्यो एउटा ग्यास्ट्रिकको झोल दिनुहोस् त भन्यो गयो किन्यो खायो अलि दिन सन्चो भयो फेरि मलाई समस्या भयो भन्यो अथवा कतिपयले लगातार पेन्टुटेक लगायतका औषधिहरू
खाइरहेको
छ यहाँहरू जस्तो विशेषज्ञ डक्टरको समीपमा नै नपुग्ने किनभने एउटा पसलमा गयो किन्यो खायो गरिन्छ अब यसले चाहिँ कस्ता कस्ता जोखिमहरू ल्याउन सक्छ नि
अब एउटा ग्यास्ट्राइटिस हुँदाहुँदै चाहिँ अल्सर हुन्छ अल्सर भएपछि त त्यहाँ चाहिँ अब अल्सर भएपछि त त्यो ठुलो घाउ बन्ने हो अल्सर भनेको त घाउ नै हो त्यो म्युकोजको म्युकोजालाई चाहिँ म्युकोज मेम्ब्रेन छ त्यो चाहिँ कहिलेकाहीँ चाहिँ त तल मसल लेयर सब म्युकोजल लेयर हुन्छ मसल लेयर हुन्छ त्यहाँ त्यो भित्रपट्टि नि हाम्रो यो नरम मासुको तलपट्टि त्यसले चाहिँ छेड्दै छेड्दै जाने भयो त्यो चाहिँ सबभन्दा नराम्रो त यसले चाहिँ ब्लिडिङ गराइदिन्छ त्यो रगतको नली टुटाइदिएर रगत वाक्ने हुन्छ होइन रगत वाक्ने हुन्छ रगतै चाहिँ दिशाबाट जाने कालो दिशा जाने हुन्छ होइन रगत वाक्यो भने पनि कफी कलरको आउँछ क्या त्यहाँ चाहिँ किनभने त्यहाँ एसिड हुन्छ एसिडले चाहिँ रगतलाई कालो बनाइदिएर चाहिँ कफी कलरको जस्तो बान्ता हुन्छ होइन यो फेरि अल्सर चाहिँ ड्युडेनममा पनि हुन्छ दुई किसिमको अल्सर हुन्छ ड्युडेनममा ग्यास्ट्रिक अल्सर हुन्छ होइन ड्युडेनममा हुने अल्सर चाहिँ ब्लिडिङ भए पनि त्यो चाहिँ क्यान्सरमा परिणत हुँदैन कहिले पनि हुँदैन तर चाहिँ ग्यास्ट्रिक माथि पेटमा भएको अल्सर चाहिँ नि क्यान्सरमा परिणत हुने हुन्छ एउटा त ब्लिडिङ हुने हो एउटा क्यान्सरमा परिणत हुन्छ होइन अर्को चाहिँ त्यसले पाल बनाएर चाहिँ पर्फोरेसन हुन्छ हेर्नुहोस् पालै बनाएर चाहिँ पाण हाने भनेर भन्छ नि मान्छेहरूले
भनेको आन्द्रामा पाल बनाइदिन्छ
त्यो आन्द्रामै पाल बनाइदिन्छ आन्द्रामा पाल बनाएर चाहिँ मान्छेको पेट फुल्छ भित्र भएको खानेकुराहरू पेरिटोनियममा जान्छ होइन तुरुन्तै अपरेसन गर्नुपर्ने हुन्छ तुरुन्तै अपरेसन गर्न सकेन भने मान्छे पेरिटोनाइटिस भएर मर्छ किनभने एसिडले त्यसलाई जम्मै जलाइदिन्छ एसिड त भित्र जान्छ
हजुर
त्यो पचाउने चिजहरू भयो होइन एसिड बायलहरू गएर चाहिँ अब अनि त्यसपछि त्यस्तो हुँदाहुँदै पनि अर्को किसिमको चाहिँ मान्छेलाई सधैँ बान्ता भयो मेरो खानै रहँदैन भन्छ नि त्यो अल्सर चाहिँ नि त्यो आन्द्रामा सानो आमाशयको र त्यो सानो आन्द्राको बिचमा मुखमा रहेछ भनेदेखि त्यो अल्सर चाहिँ सन्चो हुँदै हुँदै सन्चो हुँदै फेरि हुँदै गराएर त्यसलाई चाहिँ स्ट्रिक्चर बनाइदिन्छ क्या साँगुरो बनाइदिन्छ खाना जाने नलिने साँगुरो बनाइदिन्छ तलतिर आन्द्रामा जाने साँगुरो बनाइदिन्छ अनि त्यसपछि त्यहाँलाई खाना जाँदैन हेर्नुहोस् खाना जाँदैन मान्छेले बान्ता गर्ने हुन्छ पेट चाहिँ फुलेर आउँछ बान्ता भयो बान्ता
भनेपछि बान्ता हुँदा पनि हामी
एकदमै डराउनु पऱ्यो बान्ता के भन्दा यसमा नि डिस्पेप्सिया भने मैले अघि सबभन्दा वार्निङ साइन भन्छौँ क्या हामी खतरनाकका सिम्टमहरू के हुन्छ त पेटमा यस्तो भएपछि भन्ने हामीले चाहिँ सधैँ ध्यान दिनुपर्छ लगातार बान्ता हुने एउटा बान्ता भइराख्यो भनेदेखि यो चाहिँ यसको तुरन्त चाहिँ हामीले चाहिँ इन्भेस्टिगेट गर्नै पऱ्यो केले बान्ता भयो अनि बान्तामा खुन देखियो भनेदेखि ब्लड देखियो भनेदेखि त्यसमा हुनु पऱ्यो अनि दिशामा कालो दिशा थियो भनेदेखि त्यसमा चाहिँ हामीले चाहिँ तुरन्तै चाहिँ त्यसमा चाहिँ रगत देखियो के देखियो भने त्यसलाई चाहिँ हामीले भन्नु पऱ्यो अनि मान्छेमा चाहिँ रक्त अल्पता हुँदै गयो रगत कम हुँदै गयो अनि त्यसपछि चाहिँ उसले चाहिँ शरीरको तौलहरू घट्दै गयो दुख्नुहुँदै गएको छ अनि निल्न गाह्रो हुन्छ खाना तल जाँदैन खाना तल जाँदैन त्यो भयो अनि मान्छेको चाहिँ नि पेटमा चाहिँ गाँठा गुठीहरू देखिन्छन् डल्लाडुल्लीहरू देखिन्छन् भनेपछि यी छवटा सिम्टमले चाहिँ एकदम मान्छेलाई चाहिँ यो वार्निङ साइन भनेर भन्छौँ हामी होइन रिस्क फ्याक्टर हुन् रिस्क सिम्टमहरू हुन् यिनलाई चाहिँ हामीले चाहिँ राम्रोसँग चाहिँ यिनको चाहिँ हामीले चाहिँ परीक्षण गराउनुपर्छ
हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी पेट र पेटभित्र पनि विशेष गरी ग्यास्ट्रिकको विषयलाई उठाउन खोजिरहेका छौँ यस विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ फिजिसियन पेट रोग विशेषज्ञ अथवा ग्यास्ट्रोलोजिस्ट भनेर हामी चिन्ने गर्छौँ उहाँ नेपालको सबैभन्दा पुरानो वीर हस्पिटल त्यसपछि सिभिल अस्पताल जसलाई हामी निजामती अस्पताल पनि भन्छौँ त्यसको कार्यकारी प्रमुख भएर पनि उहाँले आजको सिभिल अस्पिटल हामी एउटा राम्रो सुन्दर सफा देखिरहेका छौँ त्यसमा यहाँले विशिष्ट योगदान दिनुभएको विशेषज्ञ डक्टर हुनुहुन्छ झन्डै 40 वर्ष नेपालको स्वास्थ्य क्षेत्रमा सक्रिय रहनुभएको विशेषज्ञ डक्टर हुनुहुन्छ र अहिले उहाँ वसुन्धरा स्थित चिरायु हस्पिटलमा कार्यरत वरिष्ठ डक्टर हुनुहुन्छ म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु डक्टर साहब म फेरि संवादकै क्रमलाई जोड्न चाहे जस्तो अब यस्ता समस्याहरू अहिले यहाँले भन्नुभयो नि क्यान्सरसम्म पनि हुनसक्ने होइन ज्यानै जान सक्ने जोखिमका कुराहरू पनि आए अब यसलाई हामी एउटा व्यक्तिले आफैले यस्ता समस्याहरू आउन नदिन केही सजगता त्यस्ता केही कुराहरू हुन्छन् डक्टर साहब
यो एकदमै हुन्छन् होइन
हजुर
यसमा हामीले चाहिँ पब्लिक अवेरनेस हामीले चाहिँ जनसमुदायलाई सूचित गर्नु पऱ्यो समयमा नै के हुँदाखेरि हामी चाहिँ सिधै चाहिँ डाक्टरकोमा जाने होइन चिकित्सकको परामर्श दिने र औषधि खाँदाखेरि हामीले चाहिँ कस्तो कस्तो औषधिहरू खानुहुन्छ कस्तो औषधिहरू खानु हुँदैन भन्ने कुराहरू पनि सर्वसाधारण जान्नु चाहिँ अति जरुरी छ जस्तै हामीले चाहिँ जथाभावी औषधिहरू किनेर खान्छौँ नि हो यो चाहिँ सम्पन्न नराम्रो ट्रेन्ड छ त्यही एउटा युरिनले अथवा चाहिँ एउटा डाइक्लोफेनाकले पनि मान्छेको चाहिँ ज्यान जान सक्छ किन भन्दाखेरि परामर्श बिनाको औषधिले ब्लिडिङ हुनसक्छ आन्द्रा पर्फोरेसन पाल पर्न सक्छ होइन समयमा हस्पिटल जान सकिएन भनेदेखि त जोखिममा पऱ्यो यी भयो अनि त्यसपछि आफ्नो आहार व्यहार भयो होइन खानपिनका कुरा भए र हामीले चाहिँ हाम्रो दैनिकी भयो आफ्नो जीवनशैलीहरू सबै कुरामा चाहिँ हामीले चाहिँ सुधार गर्दै लग्यौँ भनेदेखि चाहिँ हामी यी रिस्क फ्याक्टरबाट चाहिँ हामी बच्न सक्छौँ. स्मोकिङ भयो होइन, धुम्रपानहरू गर्ने होइन, मदिरा सेवनहरू गर्ने, राति अनिदोसम्म धेरै बेरसम्म बस्ने, जङ्क फुडहरू बढी खाने होइन, टिनका बट्टाका खानेकुराहरू जुन प्रिजर्भेटिभ राखेका खानेकुराहरू बढी खाने, नाइट्रेट्सहरू राखेका होइन, यिन त क्यान्सरै बनाउने सब्सटेन्सहरू हुन्छ. त्यहाँ केमिकलहरू केमिकलै हो नि, त औषधिहरू पनि परामर्श बिना चाहिँ खाने गर्दाखेरि नि, र हामी समयमा नसुत्ने समयमा नखाने गर्दाखेरि हाम्रो चाहिँ यी रिस्कहरू चाहिँ सबै यसलाई मात्रै होइन कि यसले गर्दाखेरि हाम्रो मुटुका रोगहरू पनि बढ्छन्, किडनीका रोगहरू पनि बढ्छन्, सबै रोगहरू बढेर जान्छ.
हजुर, सबै रोगहरूका लागि हामीले के गर्नु पर्यो, आफ्नो आहार व्यवहार बदल्न सक्छौँ, हाम्रो खानपिन बदल्न सक्छौँ, हाम्रो जीवनशैली
बदल्न सक्छौँ
होइन. यसो गऱ्यो भने हामी प्रारम्भिक चरणमा बच्न सक्छौँ. यदि मानव शरीर हो, यति गर्दा गर्दै पनि कोही बिरामी भइयो, कसैलाई समस्या भयो, पेट जन्य समस्याहरू अहिले हामी यहाँ उठाइरहेका छौँ, पेट सम्बन्धी जे जे समस्याहरू यहाँसँग हुन्छन्, ग्यास्ट्रिक मात्रै होइन, आज हामीले ग्यास्ट्रिकलाई चाहिँ धेरै नेपालीहरूलाई भइरहेको, मलाई यो ग्यास्ट्रिकको समस्या छ, यो समस्या उठाइदिनु न भनेर केही सुझावहरू पनि हजुरसँग कुराकानी गर्ने भनेपछि प्राप्त भएका छ. ती कुराहरूलाई म कार्यक्रमको अन्त्य अन्त्यतिर सोध्नेछु. अब यी पेट सम्बन्धी समस्याहरू भए भनेदेखि अहिले यहाँले भन्नुभयो, पहिला त बच्नका लागि व्यक्तिले गर्न सक्ने कुरा अहिले यहाँले प्रष्ट पारिदिनु भयो. त्यति गर्दा गर्दै पनि मानवको शरीर हो, कहिलेकाहीँ बिरामी पर्न सकिन्छ. अब त्यस्तो अवस्थामा यसको उपचार विधि पद्धतिहरू कस्तो हुन्छ नि डाक्टर?
अब यस्तो सिम्टमहरू लिएर आएपछि त विशेषज्ञ चिकित्सक सकेसम्म चाहिँ विशेषज्ञ चिकित्सक कहाँ जाने होइन, यदि होइन भने पनि फिजिसियन अथवा चाहिँ एउटा साधारण एमबिबिएस पास गरेको चिकित्सकसँग गयो भने पनि सही परामर्शहरू पाउन सकिन्छ. र यस्तो भइसकेपछि यदि ग्यास्ट्रिकको समस्या छ भनेदेखि पहिले हामी चाहिँ साधारण किसिमको हो कि होइन, केही छ कि छैन, तौल घटेका छ, यदि उसलाई चाहिँ बान्ता भइरहेको छ भनेदेखि त अब विशेषज्ञकै आउनु पर्यो होइन, कालो दिशा गइरहेको छ, त्यस्तो किसिमको सिम्टमहरू वार्निङ साइनहरू देख्यो भनेदेखि यो परीक्षण गर्ने भनेको हामीले चाहिँ एकदम गोल्ड स्ट्यान्डर्ड परीक्षण भनेको चाहिँ इन्डोस्कोपी नै हो. इन्डोस्कोपी गरेपछि त्यहाँ साधारण किसिमको ग्यास्ट्राइटिस हो कि अथवा चाहिँ त्यहाँ एच पाइलोरी छ कि छैन हामी जाँच्न पनि सक्छौँ होइन, बायोप्सी लिएर एउटा साधारण बायोप्सी लिएर र त्यहाँ अल्सर क्यान्सर रहेछ भने पनि त्यहाँ चाहिँ छुट्याउन सकिन्छ, बायोप्सी लिएर चाहिँ सबै गर्न सकियो. र त्यो परीक्षण गरिसकेपछि साधारण किसिमको रहेछ भनेदेखि चाहिँ साधारण परामर्श दिएर खानपान आहार व्यवहार चेन्ज गर्ने र केही समय चाहिँ एक दुई हप्ता दुई तिन हप्ता अथवा एक महिना औषधि खाएपछि त्यसलाई समाधान गर्न सक्छौँ. यदि त्यसले चाहिँ अर्कै रूप लिएर रहेछ भनेदेखि त्यहाँ चाहिँ मासुहरू पलाएको हुनसक्छ, क्यान्सरको प्रारम्भिक स्तर पनि हामी चाहिँ अहिले इन्डोस्कोपीबाट पत्ता लगाउन सक्छौँ, इन्डोस्कोपीबाटै हामी चाहिँ काटा फाल्न सक्छौँ अहिले प्रारम्भिक स्तरको क्यान्सर
भनेको हिजोको जस्तो चिरफार गर्नुपर्ने अवस्था पनि
छैन छैन, त्यो जुन म्युकस लेयरमा छ
हजुर,
सब म्युकस लेयर चाहिँ अलिअलि छ छन् त्यसलाई चाहिँ हामी चाहिँ इन्डोस्कोपीबाटै चाहिँ त्यसलाई चाहिँ हामी चाहिँ काटेर चाहिँ फाल्न सक्छौँ. अर्ली क्यान्सर क्रोमो इन्डोस्कोपी पनि आएको छ, माइक्रोस्कोपमा इन्डोस्कोपीबाट हेरेर पनि हामी चाहिँ त्यो चाहिँ छुट्याउन सक्छौँ, क्यान्सर भएको छ भने छैन भनेर नि. चिराग हस्पिटलमा पनि यो सुविधा छ
हजुर,
हामी चाहिँ हेरेर चाहिँ त्यहाँ लाइट फाल्छौँ होइन, लाइट फालेपछि चाहिँ त्यसले चाहिँ देखाउँछ यो यो चाहिँ नि खतरनाक छ यो खतरनाक छैन भनेर नि हामी चाहिँ पत्ता लगाउन सक्छौँ. अनि त्यो यदि अर्ली नै रहेछ भने हामी चाहिँ त्यो गर्न सक्छौँ होइन, यदि लेट स्टेजको सर्जनहरू हुनुहुन्छ
नेपालको वीर अस्पतालदेखि यहाँ त किनभने अब सिभिल अस्पताललाई मैले भनिसकेँ एउटा रूप नै परिवर्तन गरिदिनु भयो. आज हामी प्राइभेट अस्पताल जस्तो यो चिरायु आउँदा जस्तो अनुभूति गरिरहेका छौँ त्यस्तै अनुभूति हामी सिभिल अस्पताल पुग्दा गर्ने अवस्था बनाइदिनु भएको छ. नेपालको एउटा सरकारी स्वास्थ्य सेवा अलि सुदृढ हुन सकेन भन्ने कुरालाई पनि यहाँले चिरिदिनु भएको छ. किनभने अब वीर हस्पिटल नेपालको स्वास्थ्य सेवाको यो आधुनिक चिकित्सा प्रणालीलाई नै हामीले अध्ययन गऱ्यौँ भने नेपालको वीर अस्पताल सबैभन्दा पुरानो अस्पताल भनेर हामी कुरा गरिरहेका छौँ. यहाँले यसको प्रारम्भिक दिनदेखि नै काम गर्नुभएको छ, किनभने झन्डै झन्डै 40 वर्ष सेवा गर्नुभएको छ भनेपछि यहाँ जतिको अनुभवी डक्टर त हामीले फेला पार्न गाह्रो छ. तर अब होइन, सरकारीमा मात्रै होइन, अहिले त प्राइभेट सेक्टर पनि सक्षम भइसकेका छन्, यहाँले चिरायुमै यो व्यवस्था पनि गर्न सक्छौँ भन्नुभएको छ डक्टर साहब. अब जस्तो यो उपचारका कुरा पनि हामीले अलिकति गऱ्यौँ, अब यो ग्यास्ट्रिक अथवा पेटमा समस्या हुँदा शरीरका अङ्गहरूलाई यसले कस्तो असर गर्छ नि डक्टर साहब?
अब ग्यास्ट्राइटिस भएपछि के भन्दाखेरि मान्छे चाहिँ कमजोर त भइहाल्यो, उसलाई त खानपानमै असर गरिसक्यो. अब हाम्रो मेन इनर्जीको सोर्स हुने नै खानाबाट हो होइन, पेटमै गएर हुने हो, पेटले नै डाइजेसन गरेर चाहिँ बाहिर पठाउने हो. उसको चाहिँ खानामा आहार व्यवहार नै घटिसकेपछि उसको चाहिँ खानाको भोल्युम नै घट्ने भयो,
हजुर
घट्ने भयो होइन, खाना पनि डराउने भयो. कहिले काहीँ चाहिँ ग्यास्ट्रिक अल्सर भएपछि खाना खानाभित्रै पेट दुख्छ, ड्युरिङ अल्सरमा फेरि चाहिँ राति पेट दुख्छ, दिउँसोमा दुख्दैन, खालि पेटमा दुख्ने, खाना खाएपछि नदुख्ने, त्यो एउटा आफ्नै मेकानिजम छ, एसिडको मेकानिजम हो. र मान्छे खाना डराउँछ, खाना डराएपछि दुब्लाउने भयो, दुब्लाएपछि त अङ्ग अब सबै अङ्गमा चाहिँ असर गर्यो नि, जस्तै मुटुलाई पनि असर गर्यो, कमजोर हुने भयो होइन, उसलाई चाहिँ चाहिने तत्त्वहरू पाउँदैन होइन, लिभरमा जम्मै गएर चाहिँ हाम्रो मेटाबोलिजम हुने, खानेकुराहरू मेटाबोलिजम हुने होइन, चाहिने तत्त्वहरू त हामीले एब्जर्भ गरेर चाहिँ लिभरमा गएर लिभरले पठाउने प्रोटिनकै मात्रा कम हुने भयो, प्रोटिनको मात्रा कम भएपछि शरीर त कमजोर भइहाल्यो नि। अनि अरू खानेकुराहरू पनि हामी जस्तै चाहिँ माइक्रोन्युट्रियन्ट्सहरू भयो होइन, जस्तै मिनरल्सहरू पनि हाम्रोमा कम भएर जान्छ, भनेपछि त हाम्रो चाहिँ नि भिटामिनहरू पनि कमी हुन्छन्। भिटामिनहरू कमी हुन्छ, जस्तै फ्याट पचाउँ, फ्याट खान सकिएन, फ्याट सोलबल भिटामिनहरू हुन्छ, जस्तै भिटामिन ए डिई के भन्ने भिटामिनहरू फ्याटको माध्यमबाट चाहिँ एब्जर्भरमा जान्छन्। अब मान्छेले चाहिँ त्यो ग्यास्ट्राइटिस भएर मैले चिलो खान सक्दिनँ भनेर भने चिलो खाइदिएन भने ती पनि कमी हुने भयो। त्यसो मल्टिपल अर्गानमा चाहिँ नि मल्टिपल चाहिँ नि डिफिसियन्सी भएर चाहिँ कमजोर बनाइदिन्छ, शरीरै कमजोर हुने भयो। र हामीले चाहिँ नि शरीर स्वस्थ राख्नलाई त पहिले त पेटलाई स्वस्थ राख्नु पऱ्यो, अनि कलेजोलाई स्वस्थ राख्नु पऱ्यो, अरू चिजहरू पनि हामी चाहिँ स्वस्थ राख्छौँ त्यो साथसाथै नि।
मैले अहिले पनि भने वीर हस्पिटलमा सेवा गर्नुभयो, त्यसपछि नेपालकै सिभिल अस्पतालमा सेवा गर्नुभयो, त्यहाँ त कार्यकारी प्रमुखकै रूपमा योगदान दिनुभयो, र अहिले नेपालको एउटा महत्त्वपूर्ण मानिएको चिरायु अस्पताल वसुन्धरा काठमाडौँमा यहाँ सेवा दिइरहनु भएको छ। नेपालको स्वास्थ्य उपचारको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ डाक्टर साहब? झन्डै 40 वर्षको इतिहास छ यहाँ, नेपालका अन्य विभिन्न जिल्लाहरूको अवस्था पनि यहाँले हेर्नु भएको छ होला होइन?
डाइरेक्ट नै काम गरेको छु, त्यही कि म हेल्थ पोस्टबाटै सुरु गरेको, म हेल्थ सेन्टरमा सुरु गरेर हेल्थ सेन्टरबाट एमबिबिएस गरेर एमडी गरेर स्पेसलाइजेसन गरेर अनि यहाँसँग आइपुगेँ होइन।
हजुर,
त्यसो भए मैले त प्रारम्भिक क्षेत्रको हेल्थ पोस्टमा बागलुङ जिल्लाको एउटा एकदम दुर्गम क्षेत्रको चाहिँ धम्जा भन्ने ठाउँ, दुर्गम क्षेत्रको हेल्थ पोस्टमा म 18 वर्षको उमेरमा चाहिँ त्यहाँ गएर काम गरेको छु। त्यतिखेर चाहिँ के थियो भन्दाखेरि त्यतिखेर एकदमै गाह्रो थियो स्थिति, मान्छेहरूको ट्रान्सपोर्टेसन थिएन होइन। एउटा चाहिँ स्वास्थ्यको केन्द्र भनेको 5-7 गाविसको बिचमा चाहिँ एउटा हेल्थ पोस्ट हुन्थ्यो, हेल्थ पोस्ट लिमिटेड औषधि हुन्थ्यो, त्यहाँ दिएका औषधिहरू युनिसेफले दिएको अनि त्यसपछि चाहिँ युएसआइडीले दिएको त्यस्तो चाहिँ डोनर एजेन्सीहरूले दिएको औषधिहरू चाहिँ हामी चाहिँ लिएर त्यहाँका बिरामीहरूलाई बाँड्थ्यौँ, जुन चाहिँ नि 6-6 महिना एकपल्ट दिन्थ्यो, त्यो चाहिँ 3 महिनालाई पुर्याउन पनि गाह्रो हुन्थ्यो, अन्त ब्यान्डेज पेटी ब्यान्डेज गर्न ड्रेसिङ गर्नलाई त हामीसँग सामानहरू हुन्थ्यो होइन। त्यस्तो हुँदाहुँदै म फर्केर आएको 46 सालमा 47 सालमा म चाहिँ नि 38 सालबाट सुरु गरेँ काम गर्न, 37 सालकै लास्टबाट। त्यो बेलाको स्थिति हेर्दाखेरि नि एकदम दयनीय थियो।
हजुर,
जस्तै एउटा डेलिभरी नभएर मान्छेहरू डेलिभरी हुन नसकेर सुत्केरीहरू चाहिँ नि राम्रो ज्यान गुमाउँथेँ होइन। म आफैले चाहिँ हेल्थ पोस्टमा पनि डेलिभरी लिएको छु, त्यो त्यही गाउँमा चाहिँ लिएको छु, मान्छे आइहाल्यो, आएपछि नै नर्मल डेलिभरी लिन हामीलाई अलिक सिकाएको हुन्थ्यो, त्यो नर्मल डेलिभरी चाहिँ लिन सकिन्थ्यो, अब कम्प्लिकेटेड डेलिभरी त लिन सक्ने कुरा थिएन होइन। त्यो हुँदाहुँदै मैले बागलुङ जिल्लामा बसेँ होइन।
हजुर,
बागलुङ जिल्लामा बस्दाखेरि मैले चाहिँ त्यहाँ ब्लड मैले चाहिँ के देखेँ भन्दाखेरि यस्तो ब्लिडिङ भएको मान्छेहरू नि, महिलाहरू ब्लिडिङ भएर मरिराखेका छन्, पोखरा पुर्याउँदाखेरि चाहिँ बाटो बिग्रिया छ, त्यतिखेर बाटो गइसकेको थियो, मान्छेहरू चाहिँ रक्त अल्पता भएर त्यहीँ मर्ने, मेरो जिआई ब्लिडिङ भएर, म चाहिँ ग्यास्ट्रोइन्टेस्टिनल जिआई ब्लिडिङ भएको छ, मान्छेहरू रगत वाकिराखेको छ, रगत दिनु पाउनु छैन, त्यसरी चाहिँ रक्त अल्पता भएको देखेर मैले बागलुङ जिल्लामा चाहिँ ब्लड ब्याङ्क बनाउनुपर्छ भनेर जिल्ला हस्पिटलभित्रै त्यहाँको श्रमदान सबैसँग चाहिँ चन्दा उठाएर 12 लाखमा चाहिँ त्यही हस्पिटलभित्र चाहिँ मैले चाहिँ ब्लड ब्याङ्क बनाइदिएँ, ब्लड ब्याङ्क बनाएर अहिले पनि सञ्चालनमा आइरहेको छ, त खुसी लाग्छ होइन। त्यस्तो स्थिति थियो, भयानक स्थिति थियो। जस्तै कञ्चनपुरमा काम गरेँ मैले महेन्द्रनगरमा, त्यहाँ पनि स्थिति किनभने मान्छेहरू चाहिँ रिफर भएर आउने ठाउँ पनि थिएन, सधैँ चाहिँ इन्डियातिर जाने, अनि धनगढीबाट इन्डियातिर जाने, धनगढीमा म पनि 8 वर्ष काम गरेँ होइन, इन्डियातिर जाने। अहिले चाहिँ नेपालमा चाहिँ धेरै राम्रो भएको छ, अहिले क्या अहिले यो ग्यास्ट्रोकोमा पनि हामी चाहिँ इन्डोस्कोपी, मैले सबभन्दा पहिला चाहिँ महेन्द्रनगरमा लगेर इन्डोस्कोपी पनि सुरु गरेर आउँ, धनगढीमा पनि सुरु भयो होइन, पहिला छँदै थिएन, इभन पोखरामा थिएन। अहिले हेर्दाखेरि त यति चेन्ज भएको छ कि धेरै कुरामा त हामी इन्टरनेसनल स्ट्यान्डर्ड पनि पुगिसक्यौँ। अहिले त रियर हामीसँग चाहिँ इन्स्ट्रुमेन्ट नभएर अथवा चाहिँ टेक्नोलोजी नभएर चाहिँ हामी चाहिँ अलिकति केही ट्रेनिङ नपिएर हामीहरूलाई ट्रेन नपिएर चाहिँ केही होला होइन, नत्र भने अहिलेको स्ट्यान्डर्डको ट्रिटमेन्ट चाहिँ इन्डियामा पनि एकदम डेभलप भयो।
हजुर,
हामी इन्डियासँग सहकार्य गरेर काम गर्ने हुनाले, र अहिले त चाइनाले पनि धेरै हेल्प गरेको छ है, चाइना पनि एकदम माथि रहेछ अहिले मेडिसिनको क्षेत्रमा। त्यसो भएर यो सहकार्यले गर्दाखेरि त हामी त यस्तरी लिफ्ट भएको छ कि मेडिसिनको क्षेत्रमा त अहिले त हामी त त्यसरी चाहिँ अकालमा ज्यान गुमाउनु पनि छैन। अब गाउँघरतिर अब कहिलेकाहीँ ट्रान्सपोर्टेसन नभएर अथवा चाहिँ साधन सुविधा नभएर चाहिँ नि अब त्यो हुने कुरा छुट्टै भयो होइन, नत्र भनेदेखि अब जिल्ला हस्पिटलसम्म पनि अहिले चाहिँ मान्छेहरूलाई चाहिँ सिएस गर्नुहुन्छ, बच्चा पाउने कामहरू राम्रो हुन्छ होइन, बर्थिङ सेन्टरहरू बनाएको छ।
अब ग्रामीण क्षेत्रमा अहिले पनि विकासका क्रमहरू पुग्ने क्रमले अलिकति असुविधा होला, बेग्लै कुरा हो, तर नेपालको जस्तो राजधानी आइयो, काठमाडौँ आइयो भने कुनै पनि बिरामी यहाँबाट विदेश जानुपर्छ भने रहरले कोही विदेश जान्छ भने त्यसलाई केही भन्न
सकिएन,
तर बाध्यताले हिजो जस्तो जानुपर्ने अवस्था छैन, हामी यहीँ नै दिन सक्छौँ होइन,
सबै सेवाहरू दिन सक्छौँ, अहिले यहीँ नै दिन सक्छौँ।
हजुर,
विभिन्न किसिमका सर्जरीहरू भयो, विभिन्न किसिमका इन्स्ट्रुमेन्टहरू भयो होइन, अहिले इन्टरभेन्सन रेडियोलोजी पनि राम्रो भएको छ, त्यसो अहिले त त्यो मान्छेले रहरले जाने त्यसरी जाने गर्छ,
अहिले अविश्वास पनि छ,
अविश्वास अब किन भन्दा अब विश्वास चाहिँ पालो आएको छ, हामी चाहिँ सम्पन्न पहिले सुध्रिनुपर्छ सरकारीबाटै, प्राइभेटले पनि दिइरहेको छ, त्यसो दुइटा प्यारलले माथि आउँदाखेरि चाहिँ हामीलाई चाहिँ जनताको आत्मविश्वास जित्न सक्छ। अहिले धेरैको जितेको पनि छ, अहिले मान्छेहरू जस्तै कि सुदूरपश्चिमबाट सुदूरपूर्वबाट यहाँ चाहिँ कञ्चनपुर बैतडी बाजुराबाट यहाँ धेरै बिरामीहरू आइरहेको, अहिले इन्डिया जाने ट्रेन चाहिँ धेरै घटेको छ, सबै किसिमको सुविधाहरू भइसकेको हुनाले
बाहिर जानुपर्छ गर्ने कोही रहरले जानुहुन्छ भने जानुहोस्, उहाँहरूलाई केही भनिएन, तर नेपालमा उपचार हुँदैन कि गर्न पाइँदैन कि भनेर बाहिर जानुपर्ने अवस्था छैन। डाक्टर साहब धेरैजनाले यहाँ सोध्नु भएको थियो, हुन त अहिले सम्वादमा यहाँले ती कुराहरू ल्याइदिइसक्नु भएको छ। जस्तो नागरिकहरूले के समस्या राख्नु भएको छ भने, जस्तो मेरो पेटमा ग्यास डम्म भयो जस्तो हुने, पेट फुल्ने, अपच हुने, कब्जियत हुने, वाक वाक लाग्ने, कोखा दुख्ने, छाती पोल्ने जस्ता समस्या हुन्छन्, यी ग्यास्ट्रिकका समस्या हुन् कि होइनन्? आज तपाईँले विधान नीति पौडेल डाक्टर साहबसँग कुरा गर्दैछु भनेपछि यी हाम्रा समस्याहरू राखिदिनुहोस् न भनेर केही श्रोताहरूले जिज्ञासा राख्नु भएको थियो।
यो ग्यास्ट्रिकको जस्तै कि उहाँलाई कब्जियत भन्नुभयो नि, पेट फुल्ने, पेट डुम्म हुने, यो ग्यास्ट्रिकको समस्या पनि हुन्छ। ग्यास्ट्रिक चाहिँ अब एसिड बढी भएको ग्यास्ट्राइटिस र एसिड कम भएको ग्यास्ट्रिक रहेछ भनेदेखि पखाला चल्छ, एसिड बढी भएको ग्यास्ट्रिक रहेछ भनेदेखि त्यो चाहिँ कब्जियत पनि हुन्छ। कब्जियतको कुराहरू यहाँ आयो, कब्जियत राख्नु चाहिँ ठुलो आन्द्राको समस्या पनि हुनसक्छ कब्जियत, होइन? अब यो ग्यास्ट्रिक मात्रै पनि हुँदैन, होइन, ग्यास्ट्रिक धेरैसँग धेरै कुराहरू ग्यास्ट्रिकसँग नै मिल्छन्, होइन, तर यसको साथमा चाहिँ अरू रोग हुँदाखेरि पनि यस्ता किसिमका सिम्टमहरू आउँछन् भनेर मैले अघि नै भने। त्यसो भएर यदि पार्टिकुलर सिम्टम छ, यदि चाहिँ उहाँ चाहिँ दुब्लाउँदै जानुभएको छ अथवा यसले चाहिँ अति नै समस्या पारिरहेको छ भने नजिकको स्वास्थ्य केन्द्रमा गएर परामर्श लिँदाखेरि चाहिँ सही सजेसन पाउन सकिन्छ। सही सजेसन अनुसार औषधि खायो भने यी समस्याहरू समाधान
कस कसले के गर्यो भने अझै हाम्रो यो नेपालको स्वास्थ्य अवस्थालाई सुधार्न सक्थ्यौँ भनेर यहाँले त लामो अनुभव सञ्जाल भएको छ। वीर हस्पिटल, सिभिल अस्पताल हुँदै आज चिरायु अस्पतालसम्म आइपुग्दा सरकारी अनुभव पनि यहाँसँग छ, निजी अनुभव पनि यहाँसँग छ। अब हामी कसरी सुधार गर्न सक्छौँ?
यो एकदम जटिल कुरा छ, एकदम सही प्रश्न पनि छ। अब सुधार गर्ने कुरा पहिले त हामी आफैबाट सुध्रिनु पर्यो, हाम्रो आहार व्यवहार खानपिन। म आफू हुँ र म स्वस्थ भयो भने मैले मेरो परिवारलाई पनि म समय दिन सक्छु र मैले समाजलाई पनि केही दिन सक्छु भन्ने किसिमले चाहिँ आफू चाहिँ सजग हुनु पर्यो र आफ्नो चाहिँ सबै दैनिकीमा चाहिँ नि सुधार ल्याउनु पर्यो। खानपिनदेखि लिएर मैले औषधीय कुराहरू अघि भने, होइन, जे जति छन् नि ती कुराहरू भए र समाजलाई पनि हामीले चाहिँ सचेत गर्नुपऱ्यो। त्यहाँ हुने हाम्रो महिला स्वयंसेविकाहरू, स्वास्थ्य कर्मीहरू हुनुहुन्छ, होइन, उहाँले चाहिँ सधैँ चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ एजुकेसनहरू दिइराख्नु भएको हुन्छ। त्यो एजुकेसनलाई चाहिँ एजुकेट गर्ने काम चाहिँ हामीले चाहिँ ग्रास रूपमा गर्नुपर्छ र यसको साथसाथै भन्दाखेरि चाहिँ हाम्रो सहकार्यको जरुरी छ। पार्टनरसिप गरेर नि सरकारलाई पनि सहयोग हुन्छ, प्राइभेटलाई पनि सरकारले चाहिँ यिनीहरू गरिरहेका छन्, मेरो काम गरिदिएका छन्, यिनीहरूलाई पनि हामीले चाहिँ सहयोग गर्नुपर्छ भनेर सरकारले यतातिर पनि राम्रो किसिमले हेर्नु पर्यो, राम्रो नजरले, र सरकारलाई सहयोग गर्ने काम पनि प्राइभेटले पनि गर्नु पर्यो। प्राइभेट र सरकारी सबै मिल्यो भनेदेखि, पार्टनरसिप भयो भनेदेखि हामी सबै जनताको पनि उत्थान हुन्छ, होइन, सबैलाई चाहिँ सहकार्य गरेर जाँदाखेरि चाहिँ सबैको स्वास्थ्यमा पनि स्थिति पनि सुधार होला जस्तो मलाई लाग्छ। कुनै एउटा इन्स्ट्रुमेन्ट दियो, जस्तै कि केमो दिने नै इन्स्ट्रुमेन्ट दियो, केमोथेरापी दिने इन्स्ट्रुमेन्ट दियो सरकारले भनेदेखि, यसले सञ्चालन गर्छ, सञ्चालन खर्च यसले लिन्छ, भएको ट्याक्स पनि सरकारलाई तिर्छ, जनताले चाहिँ सरकारी रेटमा चाहिँ केमोथेरापी पाउँछन्, केमो पाउँछन् अथवा रेडियोथेरापी पाउँछन्, होइन, यस्ता किसिमको चाहिँ गर्न सकिन्छ, धेरै कुराहरू गर्न सकिन्छ सहकार्यमा नि। राम्रो खालको इन्स्ट्रुमेन्टहरू राख्थ्यो, सरकारले पनि राख्थ्यो, अनुदान दियो भनेदेखि चाहिँ भन्सारमा नै छुट दियो, कुनै इन्स्ट्रुमेन्टहरू भन्सारमा छुट्यो, तिमीले यहाँभन्दा लिन पाउँदैन है, यसको चार्ज यहाँभन्दा लिन पाउँदैन तिमी भनेर चाहिँ सरकारले कन्ट्रोल गर्ने हुन्छ नि, के हुन्छ?
हजुर, यसरी पनि हामी अगाडि जान
सक्छौँ।
हजुर, साह्रै उदाहरण आज यहाँसँग सम्वाद गर्दा पनि त्यति नै आनन्दका कुराहरू आए डाक्टर साहब। आम समुदायका लागि अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् कि डाक्टर साहब?
मैले अब यो पेट सम्बन्धी त भन्न त भनियो, तर चाहिँ साधारण रूपमा भन्दाखेरि सबै किसिमको पेट दुखाइलाई चाहिँ ग्यास्ट्राइटिस भनेर नभनिदिनु होला, होइन, पेट दुखेर माथि छाती दुखेर आयो, होइन, एकदम पेट चाहिँ नि मडारिएर आयो भनेदेखि चाहिँ नि यो ग्यास्ट्राइटिस मात्रै नहुनसक्छ, होइन, हार्ट एट्याकले पनि यस्तो किसिमको पेटहरू दुख्नसक्छ, हार्ट एट्याकले पनि त्यहीँ त्यस्तो किसिमको सिम्टमहरू दिनसक्छ, होइन, निमोनिया हुँदाखेरि पनि निमोनिया एक निमोनिया भनेर हुनसक्छ, फोक्सोको पछाडिपट्टि झिलो झिल्ली छ, प्लिउरा छ, त्यसको शून्य भने पनि हुनसक्छ, कहिले काहीँ नसा च्यापिएर अड्डी यता ढाडको नसा च्यापिएर पनि त्यस्तो किसिमको पेटको दुखाइ हुनसक्छ, होइन, पित्त थैलिना पत्थरी भएर हुनसक्छ, एपेन्डिसाइटिस भएर हुनसक्छ, एक्युट पेन्क्रियाटाइटिस भएर हुनसक्छ, विभिन्न कारणले जाने किडनीकै ढुङ्गाले पनि दुख्न सक्छ, होइन, त्यसबाट ग्यास्ट्राइटिस साधारण हो भनेर नबस्नु होला, होइन, यसको लागि चाहिँ नजिकको शल्य चिकित्सकसँग नभएदेखि हाम्रो स्वास्थ्य कर्मीसँग भए पनि परामर्श लिएर चाहिँ आफ्नो चाहिँ सेवा लिनुहोला, डक्टरको चिकित्सकको परामर्शबाट मात्रै औषधि सेवन गर्नुहोला र तपाईँहरू चाहिँ यति गर्नुभयो भनेदेखि र आफ्नो आहार व्यवहारमा सुधार गर्नु, आफ्नो दैनिकीमा सुधार गर्नु भने स्वस्थ रहन सकिन्छ भन्ने म चाहिँ यहाँहरूलाई भन्दै म बिदा हुन चाहन्छु।
डक्टर साहब, महत्त्वपूर्ण समय र विचार आम समुदायका लागि प्रदान गर्नुभयो, यो समय र सम्वादका लागि यहाँलाई धन्यवाद डाक्टर साहब।
धेरै धेरै धन्यवाद हजुरलाई।
अहिले हामीसँग सम्वादमा हुनुहुन्थ्यो वरिष्ठ फिजिसियन, पेट रोग विशेषज्ञ अथवा हामी ग्यास्ट्रोलोजिस्ट भनेर पनि चिन्न सक्छौँ डाक्टर विधान निधि पौडेल। उहाँ चिरायु अस्पताल काठमाडौँमा कार्यरत डाक्टर हुनुहुन्छ, यसैकि उहाँले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल, सिभिल अस्पतालमा कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। तपाईँलाई आजको संवाद कस्तो लाग्यो? आजको संवादका विषयमा यहाँका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ swasthyhamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको यो प्रस्तुतिबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
शरीर सुखी जीवन बनाउनु छ भने
स्वस्थ शरीर सुखी जीवन बनाउनु छ भने
सम्भव हुन्छ आजैदेखि सबै सजग भने
सम्भव हुन्छ आजैदेखि सबै सजग भने
चाँडै सुत्ने चाँडै उठ्ने बानी हामी
सुत्ने चाँडै उठ्ने बानी हामीले गरौँ
दैनिक रूपमा पैदल हिँडौँ जिउमा फुर्ति भरौँ
दैनिक रूपमा पैदल हिँडौँ जिउमा फुर्ति भरौँ सुन्नु होला म केही भन्छु स्वस्थ बढियो सबैको भन्छु सुन्नु होला म केही भन्छु स्वस्थ बढियो सबैको भन्छु सबले दिनु ध्यान
यदि ध्यान नपुर्याए जान सक्छ ज्यान
यदि ध्यान नपुर्याए जान सक्छ ज्यान सुन्नु होला म केही भन्छु स्वस्थ बढियो सबैको भन्छु सुन्नु होला म केही भन्छु स्वस्थ बढियो सबैको भन्छु स्वस्थ बढियो सबैको भन्छु। काहीँ बिरामी भई गाह्रो भयो भने
निको हुन्छ अस्पतालमा चाँडै गयो भने
निको हुन्छ अस्पतालमा चाँडै गयो भने
सकेसम्म घर बाहिरको नखाऊ कहिले पनि
सकेसम्म घर बाहिरको नखाऊ कहिले पनि
आफ्नै
घरमा पकाएको खाऊ है जहिले पनि सुन्नु स्वास्थ्य बढियो सबैको भन्छु सुन्नु होला म केही भन्छु स्वास्थ्य बढियो सबै